नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 23 गते मंगलबार, आषाढ़ शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार 7 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज तसलागा 7। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। बजेट अनुसार काम गर्ने प्रतिबद्धता शीर्षकको समाचारलाई गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकमाथि 9 मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको नेपाल सरकारका मन्त्रीहरूले जवाफ दिनुभएको छ। संघीय संसद सचिवालयका अनुसार बाँकी रहेका मन्त्रालय तथा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत विनियोजित विभिन्न शीर्षकमाथिको जवाफ सम्बन्धित मन्त्रीले आज दिनुहुनेछ। राष्ट्रसभाको बैठकमा हिजो कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफ्नो मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिनुभयो। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेना र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले जवाफ दिनुभएको छ। यहाँ मन्त्रीहरूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भनेर पनि बुदागत रूपमा लेखिएको छ। जसअनुसार कानून मन्त्री सुविता गौतमको भनाई छ, आगामी वर्ष सरकारले कुन कुन कानूनको मसौदामा काम गर्दैछ छिट्टै सांसदलाई जानकारी गराउनेछौ। त्यसैगरी मन्त्री महावीर पुनले युवा तथा वैज्ञानिकलाई देशमै रोक्न मन्त्रालयले प्रयास गरिरहेको र देशमै केही गर्ने हुटुटी रहन जरूरी रहेको धारणा व्यक्त गर्नुभएको सम्बन्धी समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा तंग्रिएन अर्थतन्त्र, तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक शीर्षकको समाचार प्रकाशित छ। पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तंग्रिन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा 7 क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको र अर्थतन्त्र तंग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास कार्तिक, मंगिर र पुषको तुलनामा तेस्रो त्रैमास माघ, फागुन र चैतमा कृषि, उत्पादनमूलक, बसोबास तथा खाना, सूचना तथा संचार, वित्तीय तथा बीमा, शिक्षा र अन्य गरी अर्थतन्त्रका 7 क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको देखाएको छ। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 0.58% छ। गत वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धि दर 0.92% थियो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा मुलुकको आर्थिक वृद्धि दर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। उक्त अवधिमा विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा शुल्क संकलन, व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धि दर गत वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। आजको नागरिक दैनिकमा द्रुत मार्ग सुस्त गति, लागत 2.5 गुणाले वृद्धि शीर्षकको समाचार प्रकाशित छ। काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याकलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। संघीय राजधानी काठमाडौँलाई तराई मधेससँग जोड्ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 2074 सालमा शुरू गरेको हो। चार वर्षभित्र निर्माण सक्ने लक्ष्य चाहिँ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले 2074 जेठ 14 गते निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो, तर 8 वर्ष बित्दा पनि आधा जति काम हुन सकेको छैन। द्रुत मार्गको निर्माण जिम्मा नेपाली सेनाले पाएको छ। 2080 सालभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएको यो मार्गको निर्माण अत्यन्तै सुस्त छ। अहिलेसम्म द्रुत मार्गको भौतिक प्रगति 48.12% मात्र भएको छ, त्यस्तै वित्तीय प्रगति 48.69% छ। डीपीआर डिजाइन, सुरुङको प्राविधिक अध्ययन, पुलको विस्तृत संरचना र भूगर्भीय परीक्षण जस्ता काम समयमै नहुँदा काममा ढिलाइ भएको दावी निर्माणको ठेक्का पाएको पक्षले गर्दै आएको छ। प्रारम्भिक बिन्दु भनिएको ललितपुरको खोकना सहितका केही ठाउँमा स्थानीय बासिन्दाको अवरोधका कारण पनि लक्ष्य अनुसार काम हुन नसकेको दावी छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले सेनाले निर्माणको जिम्मेवारी पाएपछि कामले गति पाएको दावी गर्नुभयो। द्रुतमार्ग मेगा आयोजना भएको बताउँदै बस्नेतले अन्य आयोजनासँग यसलाई तुलना गर्न नमिल्ने पनि बताउनुभयो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। बर्खासँगै बढ्दै सर्पदंशका बिरामी शीर्षकको समाचार पनि नागरिक दैनिकबाट लिँदैछौ। बर्खायाममा विभिन्न भागमा सर्पदंशका घटना बढ़ेका छन्। गत वैशाख र जेठमा मात्रै इटहरी स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा 284 जनाको उपचार भइरहेको छ। दुई महिनामा सर्पले डसेका 149 महिला र 135 पुरूषको उपचार केन्द्रमा उपचार भएको हो। सेनाको इटहरी स्थित पूर्वी प्रेतना मुख्यालयले एमडी डाक्टरको नेतृत्वमा उक्त केन्द्रबाट सेवा दिँदै आएको छ। केन्द्रमा पूर्वी तराईका सुनसरी, मोरङ, उदयपुरसँगै पहाड़ी जिल्ला संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतबाट सर्पले डसेका बिरामी उपचार गर्न आउने गरेका छन्। यो समाचार नागरिक दैनिकबाट लिएका हौं। राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट चुनदेवीमा अंकुर आउँदै देउबा कांग्रेस शीर्षकको समाचार लिँदैछौ। आन्तरिक एकताको सम्भावना क्षीण बनेको निष्कर्ष निकाल्दै कांग्रेस इतर पक्ष शेरबहादुर देउबा पक्षले महाराजगंज चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिक छलफल थालेको छ। सोमबार उक्त कार्यालयमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक बोलाएर छलफल थालिएको हो। जेन्जी आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउबाले कार्यवाहक सुम्पिएका पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरे लगत्तै विस्तारित बैठक चलिरहेको छ। बीपी स्मृति दिवस छुट्टै मनाउने तयारी छ। इतर पक्षले बीपी स्मृति दिवस छुट्टै मनाउने तयारी गरेको हो। विस्तारित बैठकले आगामी 6 साउनमा बीपी स्मृति दिवस मनाउने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं। चुनदेवीबाट कांग्रेस इतर पक्ष सक्रिय सम्बन्धीको समाचार आजको अन्नपूर्ण पोस्टमा पनि प्रकाशित छ। अन्नपूर्ण पोस्टबाट बालेनलाई कस्ने रासोपाको विधान शीर्षकको समाचार लिँदैछौ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ विधानले पार्टी सभापतिलाई थप शक्तिशाली बनाएको छ। गत असार 7 देखि 12 गतेसम्म भएको पहिलो महाधिवेशनबाट पारित विधानले संसदीय दलका नेतालाई समेत कस्ने गरी विधान बनाएको हो। रासोपाले आफ्नो नयाँ विधान मार्फत आवश्यकता र योगदानका आधारमा 2 वा सोभन्दा बढ़ी नेतालाई वरिष्ठ नेताको जिम्मेवारी दिन सकिने नयाँ व्यवस्था गरेको छ। यसअघि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र रासोपामा समायोजन हुँदा उहाँलाई वरिष्ठ नेता बनाएर ल्याइएको भए पनि विधानमा त्यस्तो व्यवस्था थिएन। हाल पार्टीमा 1 भन्दा बढ़ी वरिष्ठ नेता रहने व्यवस्था गर्दै नेतृत्व संरचनामा नयाँ प्रावधान थपिएको छ। महाधिवेशनबाट पारित विधान अनुसार पार्टीको नीति निर्माण, वैचारिक विकास तथा सांगठनिक सुदृढ़ीकरणमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका र लामो राजनैतिक अनुभव हासिल गरेका नेतालाई वरिष्ठ नेता मनोनित गर्न सकिने उल्लेख छ। यस्तो मनोनयन पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले गर्ने व्यवस्था छ। यससँगै रासोपाले वरिष्ठ नेताको पदलाई संस्थागत रूपमा स्थापित गर्दै आवश्यकता अनुसार एकभन्दा बढ़ी व्यक्तिलाई जिम्मेवारी दिने बाटो खुला गरेको छ। विधान अनुसार वरिष्ठ नेताको मर्यादाक्रम पार्टी सभापतिपछिको दोस्रो स्थानमा हुनेछ, तर पार्टीमा दुई वा सो भन्दा बढ़ी वरिष्ठ नेता भएमा उनीहरूको वरियता तथा मर्यादाक्रम केन्द्रीय समितिले निर्धारित गरे बमोजिम हुनेछ। महाधिवेशन भएको 10 दिन बितिसक्दा पनि वरिष्ठ नेता सहितका पदाधिकारीहरूको मनोनयन भने भइसकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं। सहकारीले मल लुकाएको किसानको आरोप शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। मोरङको कटहरी गाउँपालिका 6 का रामनारायण शाह यसपालि पनि समयमै मल नपाउँदा निराश छन्। मनसून सक्रिय भएकोले बेलैमा धान रोपिसकेका उहाँले स्थानीय सहकारीबाट पाउनुपर्ने जति मल पाउनु भएन। सक्षम किसान भनेर चिनिनुभएका उहाँ मल नपाए कसरी खेती गर्ने भन्ने अन्यलमा र चिन्तामा हुनुहुन्छ। स्थानीय शालिग्राम कृषि सहकारीले वितरण गर्न ल्याएको 172 बोरा मलमा पनि अनियमितता भएको उहाँको गुनासो छ। सहकारीले कृषि कम्पनी र साल ट्रेडिङबाट ल्याएको मल पनि लुकाएर आफन्तलाई बिक्री गर्ने गर्छन्। हामी किसानका लागि भनेर सिंगो ओडामा 13 बोरा डीएपी मात्र पाएको छ, त्यति मलले अब कसलाई कति दिने? प्रश्न गर्दै उहाँले भन्नुभयो, यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। रासोपा नेताका आफन्त सरकारी नियुक्तिमा अयोग्य शीर्षकको समाचार आजको राजधानी दैनिकबाट लिँदैछौ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति, विभाग, आयोग तथा प्रदेश समितिका पदाधिकारी र सदस्यका आफन्तले पार्टी र राज्यका निकायमा नियुक्ति नपाउने वैधानिक व्यवस्था गरेको छ। पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधान अनुसार अब रासोपाका केन्द्रीय पदाधिकारी, सदस्य, आयोग, विभाग र प्रदेश समितिमा भएका कुनै पनि व्यक्तिका आफन्तले सरकारी नियुक्ति पाउने छैनन्। विधानमै केन्द्रीय निकायमा रहेका व्यक्तिका परिवारका सदस्यलाई राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिश र मनोनित नगरिने उल्लेख छ। विधानमा एकै परिवारका एकभन्दा बढ़ी सदस्य एउटै कमिटिमा समेत बस्न नपाउने उल्लेख छ। पार्टीको केन्द्रीय निकाय र प्रदेश निकायका सदस्यको परिवारबाट, पार्टीको कुनै पनि निकाय र पार्टीको तर्फबाट राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिश वा मनोनित गरिने छैन, विधानको धारा 7 को उपधारा 1 ख भनिएको छ। विधानमा पार्टी अन्तर्गतका विभिन्न तहगत समिति, विभाग, आयोग वा पार्टी सम्बन्ध अन्य आधिकारिक संरचनालाई पार्टीको निकाय भनिएको छ। रासोपाको विधानमा परिवारका सदस्यमा पति, पत्नी, बाबु, आमा, सौतेनी बुवा, सौतेनी आमा, छोराछोरी, दाजुभाइ, दिदी बहिनी, नाति नातिनी, बाजे बजे, ठूलो बुवा, ठूलियामा, काका, काकी, फुप्पू, मामा, जेठान, जेठानी, जेठी, सासू, देवर, नन्द, साला, साली र उनीहरूका पति वा पत्नी समेतलाई जनाउने उल्लेख छ। रासोपाले महाधिवेशनबाट पारित गरेको यो विधान हो बहु कार्यान्वयन गरेमा राजनीतिक दल र तिनका परिवारका सदस्यलाई लाग्दै आएको नातावादको अभियोग सदाका लागि अन्त्य हुनेछ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ। भारतको व्यापार अवरोधपछि 2/3 घट्यो स्टील निर्यात शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौं। भारतले सेफगार्ड ड्यूटी संरक्षणात्मक भन्सार महसूल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टील निर्यातमा गिरावट आएको छ। यसले निर्यात आमदानीमा कमी, सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढ़ाएको छ। गत आर्थिक वर्षको पहिलो 11 महिनामा नेपालले भारततर्फ 15 अर्ब 42 करोड़ रूपियाँको फलाम तथा स्टील निर्यात गरेको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा निर्यात 68.68% घटेर 4 अर्ब 83 करोड़ रूपियाँमा सीमित भएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यता सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाले दिँदै आएको अनुदान घट्दै आएका बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सम्ममा 26 अर्ब 70 करोड़ रूपियाँ अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 49.96% हो। चालू बजेटमा 53 अर्ब 44 करोड़ रूपियाँ अनुदान आउने लक्ष्य राखिएको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। बढ़्यो घर जग्गा कारोबार शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। लामो समयदेखि सुस्त बनेको घर जग्गा बजारमा पुनः चलायमान हुने संकेत देखिएको छ। ब्याजदरमा आएको कमी, बैंकिङ प्रणालीमा बढ़दो तरलता र लगानीकर्ताको विश्वास फर्कन थालेसँगै चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घर जग्गा कारोबार उल्लेख्य रूपमा बढ़ेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमाससम्मको घर जग्गा कारोबार सम्बन्धी प्रतिवेदनले देशभर घर जग्गा बजारमा सुधारको संकेत देखाएको हो। समीक्षा अवधिमा घर जग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42% वृद्धि भएको छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै बाँदर धपाउँदै बारी छेउमा लेखपढ शीर्षकको समाचार लिँदैछौ। गाउँको मकै बारीको छेउमा त्रिपाल र छाताको ओत छ, त्यही बसेर 11 वर्षीय विशाल सामत लेखपढ गरिरहेको देखिन्छ। विशालको ध्यान कापी किताबमा भन्दा मकै बारीतिर बढ़ी हुने गरेको छ। मकै बारीमा बाँदरको हुल देख्ने बित्तिकै कापी कलम थन्क्याएर कोलाहल मच्चाएर बाँदर धपाउने गरेका प्युठानको गौमुखी गाउँपालिका 5 सुन्दर मेलाका विशालको दैनिकी जस्तै बनेको छ। विद्यालय पढ़ाइसकिएपछि अरू साथीभाइ घर फर्केर लेखपढ़ गर्न बस्छन्, तर विशाल भने कापी किताब हातमा बोकेर घर होइन मकै बारी पुग्ने गर्नुभएको छ। पढ़ाइ र मकै बालीको पहरा उहाँका लागि सँगसँगै चल्ने काम बनेको छ। गौमुखी गाउँपालिका 7 नारीकोट स्थित भूमिका थान आधारभूत विद्यालयमा कक्षा 6 अध्ययनरत विशालका परिवारले आफ्नै 1 रोपनी र वार्षिक 5,000 रूपियाँ तिरेर भाड़ामा लिएको जग्गामा मकै लगाएको छ। मकैमा घोगा लागेसँगै बाँदरले नोक्सानी गर्ने भएकाले पढ़ाईको समय बाहेक साँझ बिहान बारीमै बस्नुपर्ने बाध्यता छ। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशी बिदा हुन्छु। नमस्कार।